नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। चालू आर्थिक वर्ष अन्त्यतिर आइपुगेको छ। चालू आर्थिक वर्षमा अर्थतन्त्रका बाह्य सूचक सबल अवस्थामा देखिए भने आन्तरिक सूचक संकुचनको अवस्थाबाट क्रमिक रूपमा सुधारतर्फ अघि बढ़िरहेको तथ्याङ्कहरूले देखाइरहेका छन्। चालू आर्थिक वर्षमा पूँजीगत खर्च र राजस्व संकलन भने निर्धारित लक्ष्य अनुसार हुन नसकेको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्षको यो अवधिमा पूँजीगत खर्च 42% मात्र भएको छ भने राजस्व संकलनले पनि अपेक्षित लक्ष्य भेटाउन सकेको छैन। पछिल्ला वर्ष पूँजीगत खर्चमा समेत समस्या देखिँदै आएको छ। पूँजीगत खर्चमा देखिएको समस्या समाधान गर्न सरकारले निरन्तर पहल गरे पनि पूँजीगत खर्चमा अपेक्षित सुधार भने हुन सकेको देखिएको छैन। त्यस्तै पछिल्लो समय खर्चको आकार बढ्दै गए पनि राजस्व संकलनमा पनि अपेक्षित सुधार हुन सकेको छैन। यद्यपि चालू आर्थिक वर्षमा राजस्व संकलनमा सामान्य सुधार भने देखिएको अवस्था छ। चालू आर्थिक वर्षलाई नयाँ चरणको आर्थिक सुधार अन्तर्गत आर्थिक सुधारको वर्षका रूपमा समेत बजेट मार्फत घोषणा गरिएको थियो। त्यस्तै चालू आर्थिक वर्षका लागि बजेटमा घोषणा गरिएका कतिपय कार्यक्रमले गति लिएको अवस्था छ भने कतिपय योजना तथा कार्यक्रमको शुरूआत समेत हुन सकेको छैन। कर्जा विस्तारमा सामान्य सुधार आए पनि उत्पादनमूलक क्षेत्रमा अपेक्षित कर्जा विस्तार हुन सकेको अवस्था छैन। आजको अन्तरसंवादमा हामी मुलुकको अर्थतन्त्र, चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र अर्थतन्त्र सुधारका विषयमा केन्द्रित भएर पूर्व अर्थ सचिव कृष्ण हरि बास्कोटासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद छ बाबुरामजी।
चालू आर्थिक वर्षको 12 महिना अर्थात अन्तिम महिना अहिले चलिरहेको छ। अब बढ़ीमा 19 दिन चालू आर्थिक वर्षमा लिएका लक्ष्य भेट्टाउनका लागि काम गर्ने समय रहेको छ। चालू आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रूपमा घोषणा गरिएको कुरा मैले पृष्ठभूमिमा भनि नै सकेको छु। चालू आर्थिक वर्षको यो अवधिलाई हामी कसरी मूल्याङ्कन गर्न सक्छौ कामको हिसाबले? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
वास्तवमा रेडियो नेपालले यस्ता कुराहरू समसामयिक चर्चाहरू गरिआएको छ। यसको निम्ति रेडियो नेपालप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अहिले अर्थतन्त्रको अवस्था हेर्दा एक प्रकारले विस्तृत देखिन्छ। नेपाल राष्ट्र बैङ्कले पहिलो 10 महिनाको आर्थिक परिसूचकहरू सार्वजनिक गरेको छ। त्यसरी हेर्दाखेरि मूल्य वृद्धि 3% पनि कम छ। अब शोधनान्तर स्थिति हाम्रो झन्डै 4.5 खर्ब जति भनौँ, 4.5 खर्ब जति धनात्मक अवस्थामा छ। आयात पनि 13-14% बढेकै छ। निकासी 70-72% बढेकै छ। रेमिटेन्स आउने क्रम पनि करिब 13-14% बढेकै छ। विदेशी मुद्राको सञ्चित पनि 18 खर्ब भन्दा बढी नै अवस्था छ। एक प्रकारले आमदानी खर्च हेऱ्यौँ भने अथवा विस्तृत मुद्रा प्रवाहको स्थिति हेऱ्यौँ भने अथवा बिन्दुगत आधारमा मुद्रा प्रवाहको स्थिति हेऱ्यौँ भने अथवा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप संकलन र कर्जा प्रवाहको स्थिति हेऱ्यौँ भने सबै कुरा एक प्रकारले मोटामोटी असलै देखिन्छ। तथापि अलिकति अर्थतन्त्रको अलिक अँध्यारो पाटोलाई हेऱ्यो भने अहिले पनि आर्थिक वृद्धि सुस्तता नै देखियो। 5%भन्दा माथि जिडिपी ग्रोथ हुने देखिएन। बेरोजगार समस्या बढ्दो नै छ। किन भन्दा दिनकै मान्छेहरू झन्नै 2500 जति वैदेशिक रोजगारमा गइरहेका छन्। मूल्य वृद्धि राष्ट्र ब्याङ्कले औसतमा 4% हाराहारीमा देखाए पनि नेपालीको भान्सामा जाने वस्तुमा भने करिब करिब अलिकति 2 डिजिटमै छ कि 10% बढी छ कि जस्तो अनुमान गर्न सकिन्छ। लगानीको अवस्था अत्यन्त सङ्कुचित छ। आन्तरिक लगानी पनि बढ्न सकेन। एफडिआई बाह्य लगानी पनि आउन सकेका छैन। कुल गार्हस्य उत्पादनमा औद्योगिक क्षेत्रको भूमिका 5% हाराहारीमै यथावत रहेको छ। खास गरी जति पनि नियामक निकायहरू हुन् अर्थतन्त्रका, ती सबल हुन सकिरहेका छैनन्। र हामीले बिचौलियालाई प्रवेश निषेध भने पनि तिनको हालिमुहाली बढ्दैछ। एक प्रकारले खुल्ला सिमाना लगायतमा अलिकति भइरहेको अलिकति आर्थिकमा केही कमी कमजोरी त्यसमा राम्रोसँग देखिने गरी अनुभूत हुने गरी सुधार हुन सकेको छैन। र आर्थिक क्षेत्रमा अलिकति निजी क्षेत्रले कहिलेकाहीँ अध्यादेश आउँदा खुसी व्यक्त गरे पनि उहाँहरूको बोली वचन तौर तरिका शारीरिक हाउभाउ सधैँ निराशा जनक देखिन्छ। अब अहिले पनि सुनमा विलासिता कर लाग्यो भनेर अहिले सुन क्षेत्रहरू आन्दोलित भइरहेका छन्, केही पसल चलाउन आँट्नुभयो भन्ने पनि सुनिन्छ। यतातिर चाहिँ फेरि यो विद्युत क्षेत्रमा पनि नयाँ आएको नीतिले फेरि त्यसले पनि असर गर्यो भनिराखिएको छ। यता एनआरएनले पनि केही नेपालमा गरिदिन्छ कि भन्ने आशा गरेका थिए नेपाली जनताले, उहाँहरू पनि आफ्नै सङ्गठनात्मक रूपमा नै उहाँहरू भिडिरहनु भएको छ। राजनीतिक स्थिरता हो कि त नेपाली कङ्ग्रेस र नेकपा एमाले मिलेको सरकार भनेकोमा, फेरि त्यसमा पनि केही केही अलिकति तीभित्रका दलभित्रकै मान्छेहरू पनि असन्तोष देखिरहने, संसद सञ्चालन हुन नसक्ने, यस्तो समग्र स्थितिले चाहिँ अर्थतन्त्रलाई केही असर पारिरहेको छ। त्यसमाथि पनि अहिले इजरायल र इरानको बिचमा भएको युद्ध, अब रुस र युक्रेनको बिचमा त युद्ध भइ नै रहेको छ। केही समय पूर्व त अलिकति फाट्टाफुट्ट भारत र पाकिस्तानको बिचमा पनि भएको थियो। त्यस्ता कुराले पनि मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्छ। यिनै सबल पक्ष र केही कमजोर पक्षको बिचतिर चाहिँ मिश्रित अवस्थामा नेपालको अर्थतन्त्र अहिले गुज्रिरहेको विश्लेषण गरेको छु।
चालु आर्थिक वर्षको बजेटले लिएका पाँच प्रमुख लक्ष्य मध्ये आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन एउटा पहिलो र प्रमुख लक्ष्य थियो। अब निजी क्षेत्रको मनोबल बढ्न नसकेको कुरालाई त यहाँले कुराकानीका क्रममा पनि व्यक्त गर्नु भएको छ। नीतिगत सुधार त भएको देखिन्छ किनभने सरकारले अध्यादेश मार्फत पनि कतिपय नीतिगत र कानूनी सुधार गरिसकेको छ, तर पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकेको छैन भनेर केही समय अगाडि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। कर्जा विस्तार भए पनि उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा कर्जा प्रवाह नभएको अहिलेको अवस्थालाई कसरी हेर्न सकिन्छ? किन उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार हुन सकिरहेको छैन जसले गर्दा रोजगार पनि अपेक्षित रूपमा बढ्न सकेको छैन? यो विषयलाई कसरी हेर्ने?
यसमा चाहिँ म धेरै सरकारी क्षेत्रलाई दोष दिने भन्दा पनि अलिकति निजी क्षेत्र पनि जिम्मेवारी बोधका साथ अगाडि बढ्नुपर्छ भन्ने कुराको सार्वजनिक आह्वान गर्न चाहन्छु। निजी क्षेत्रलाई हामीले औद्योगिक व्यवसाय ऐन अन्तर्गत यदि तपाईँहरू उद्योग खोल्नुहुन्छ भने हामीले त कैयौँ क्षेत्रमा त 50% छुट दिएका छौँ। खास गरी आइसिटी व्यापारहरू हो भनेदेखि त त्यसमा निकै व्यापक छुट छ। यदि हामीले 500 जनाभन्दा बढीलाई रोजगारी दियौँ भने त हामीले आयकर छुट 5 वर्षलाई मात्रै होइन कि त्यहाँ त एउटा स्वास्थ्य चौकी पनि राखिदिने, प्रहरी चौकी पनि राखिदिने, त्यहाँ चाहिँ बिजुली बत्तीको तार तान्दिने, सडक बनाइदिने, पिउने पानीको व्यवस्था गरिदिने भन्नेसम्मको सरकारको प्रतिबद्धता छ। तर पनि नेपालमा निजी क्षेत्र अहिले पनि औद्योगिक क्षेत्रमा लगानी गर्ने भन्दा व्यापारमै, अर्थात् अरू मुलुकको देशको आयातित सामान चाहिँ बिक्री गरेर बिचमा आएको मुनाफा खाने एजेन्सी व्यापार पनि बढिरहमा आयो। त्यसले गर्दा हामीले चाहिँ बाह्य लगानी गर्दा आयो भने त्यो पार्टनरसिप भयो भने बल्ल बाहिरबाट बाह्य लगानी आउँछ भनेको थियौँ। बाह्य लगानी बढेको देखिन्छ, तर विशेष गरी चीन लगायतको मुलुकबाट बढी बाह्य लगानी भएको छ। त्यो पनि सरसर्ती हेर्दाखेरि चाहिँ यही सेवा व्यवसाय, होटल सञ्चालन गर्ने, हस्पिटालिटी म्यानेजमेन्टका विविध क्षेत्रमा काम गर्ने लगायतको क्षेत्रमा नै बढी बाह्य लगानी आएको देखिन्छ। जस्तो हामीले एउटा चाहिँ फोहोर प्रशोधन गर्ने कारखाना हामीले चाहिँ यो लगानी उसबाट समितिबाट ल्याउने भनेका थियौँ, अब त्यस्तो पनि ल्याउन सकिएन। अलिकति सिमेन्ट उद्योग हो सहन आयो, सिमेन्टमा मोटामोटी हामी आत्मनिर्भर छौँ। अब नेपालमा अलिकति दाङमा देखिसक्यो केही चाहिँ ग्यासहरू छ भनिआएको छ, हामी कहाँ फलाम खानी छ, हामी कहाँ तामा खानी छ। हामीले नवलपरासीको धौवदीमा एउटा फलाम खानी त सुरुवात गऱ्यौँ, यहाँ चुनडुङमा खानी पनि प्रशस्त छ, युरेनियमसम्म पत्तला आएको कुरो देखिएको छ, खास गरी एर्चा गुम्बा लगाएका बहुमूल्य जडीबुटीहरू छन्, यिनलाई चाहिँ हामीले एक प्रकारले नेपालगञ्ज अथवा सुर्खेतमा संकलन केन्द्र, अक्सन हाउस, प्रशोधन केन्द्र स्थापना गर्ने भनेका थियौँ। हामी चाहिँ अहिले पनि त्यो जडीबुटीको चाहिँ माटो समेतै भारतमा निकासी गर्नमै हामी आतुर छौँ, त्यसलाई चाहिँ प्रशोधन गर्नेतर्फ हामी जान सकेनौँ। यसर्थ नेपालमा थोरै औद्योगिक वातावरणको निमित्त निजी क्षेत्र र एनआरएनले चाहिँ विशेष पहल गर्नुपर्छ। सरकारले दिने छुट सुविधा दिएको छ, त्यो छुट सुविधा केही कुरा पुगेन भने कुन उद्योगको निमित्त के सुविधा पुग्दैन, के सुविधा सरकारले थप गरिदिए औद्योगिकरण हुन सक्छ र रोजगारीका चाहिँ अवसरहरू बढ्न सक्छन् र युवाहरू चाहिँ वैदेशिक रोजगारमा जान नपर्ने वातावरण सिर्जना हुन सक्छ। यसको निमित्त एफएनसिसिआई, सिएनआई, चेम्बर जस्ता थाता सङ्गठनहरू केवल उहाँहरू मध्येका अलिकति टाठा बाठा व्यापारी अध्यक्ष महासचिव हुने, उहाँले चाहिँ अर्थमन्त्री प्रधानमन्त्रीसँग सँगै भेटिएर फोटो खिचाउन पाउने र त्यही फोटोको आधारमा आफ्नो व्यापार व्यवसाय बढाउने र निजी स्वार्थ पूरा गर्ने तर्फ जानु हुँदैन. यी क्षेत्रको त्यत्रो एफएमसिसिआई सिएनआई चेम्बर भनेकोले त त्यसले यस्तो यस्तो किसिमको औद्योगिकरणमा योगदान गर्यो भन्ने गर्न पाइयो भने बल्ल उहाँहरूको महत्त्व बढ्थ्यो भन्ने कुरा चाहिँ उहाँहरूलाई नम्रतापूर्वक यही अन्तर्वार्ताको माध्यमद्वारा आग्रह गर्न चाहन्छु.
मैले यहाँलाई पुँजीगत खर्चतर्फ केन्द्रित भएर प्रश्न गर्न चाहे. अब विगत 5-7 वर्षदेखि पुँजीगत खर्चमा निरन्तर समस्या पनि देखिँदै आएको छ. अब वर्षको अन्तिम महिनासम्म पनि 50% हाराहारीमा पनि खर्च नहुने र आर्थिक वर्षको अन्त्यतिर अन्तिम 2 हप्तामा भुक्तानी दिने परिपाटीले पुँजीगत खर्चको आकारमा केही बढ़ोत्तरी हुने गरेको परिपाटी पनि छ. अब सरकारले पुँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरी अब कानूनमा समेत सुधार भइसकेको छ. सरकारले कार्य सम्पादन पनि गरेको छ, त्यसरी सम्झौता पनि गर्न लगाएको छ. तथापि लक्ष्य अनुसारको पुँजीगत खर्च हुन नसकेको अवस्था छ. यो निरन्तर पुँजीगत खर्चमा देखिरहेको समस्यालाई कसरी मूल्याङ्कन गर्न सकिन्छ र सुधारको बाटो के हुन सक्छ?
यसको महत्वपूर्ण पाटो चाहिँ यसमा कतै पनि चित्त दुखाउनु हुँदैन. मर्यादावश सम्बन्धित हाम्रो नेपालमा संघीय सरकारका 22 मन्त्रालय छन्. 22 मन्त्रालयका 22 मन्त्री र 22 सचिवले जिम्मेवारी बोध गर्नु भएन. यसरी करिब करिब एक प्रकारले भन्ने आर्थिक वर्षको अब 20-22 बाकी हुँदा 40-42% मात्रै पुँजीगत बजेट खर्च भयो. म भौतिक योजना मन्त्री सचिव, म शहरी विकासको मन्त्री सचिव, म एक प्रकारले कृषि मन्त्रालयको मन्त्री सचिव, म स्वास्थ्य मन्त्रालयको मन्त्री सचिव, यो पैसा खर्च नहुँदा त मैले त लज्जाबोध गर्नुपर्ने भन्ने भावना अझै पनि मन्त्री सचिवमा आएन. दोस्रो कुरो, नेपालमा निर्माण व्यवसायी, जसलाई हामीले चलन चल्तीको भाषामा ठेकेदार भन्छौँ, उहाँहरूले जसरी पनि ठेक्का हत्याउने र त्यो काम अधुरो राख्ने र काम गर्नुको सट्टा उहाँहरू सिंहदरबारमा मन्त्री सचिवलाई चाहिँ एक प्रकारले शिवजीलाई गणेशकी भूमिका जस्तै घुमिरहने र उहाँ चाहिँ जहिले पनि यो हाम्रो चाहिँ सार्वजनिक खरिद सम्बन्धी नियमावली संशोधन गराउने र त्यसमा चाहिँ खालि म्याप अपाउने उहाँले 13-14 संशोधन गरिसक्नुभयो. मेरो विचारमा यो सम्पूर्ण संशोधन यो मन्त्री प्रधानमन्त्री सम्बन्धी मन्त्रालयका मन्त्री सचिव आयोजना प्रमुखको मागको आधारमा संशोधन भएका छैनन्. यो हाकाहाकी भन्न सकिन्छ. यो पुरै निजी क्षेत्र ठेकेदारको जिम्मेवारीमा उहाँहरू ठेकेदार साथैहरू नै सांसद हुन थाल्नुभयो, उहाँहरू नै राज्य सञ्चालक हुनुभयो, उहाँहरू नै दान दात विधिएर पार्टी सञ्चालन गर्ने जस्तो देखियो. यसमा यो पाटो चाहिँ हामीले उजागर गर्नै पर्छ, नत्र भने नेपालमा आम जनता सधैँ निराश भइरहने भए केही सीमित मान्छेले लाभ लिइरहने आम मुलुकलाई चाहिँ निराशातर्फ लगेर व्यवस्थामाथि नै प्रश्नवाचक चिन्ह खडा हुने अवस्था थियो पुँजीगत बजेटले गर्यो. अलिकति वन प्रशासन पनि अलिक खुलस्त भएर आउनुपर्छ. वन प्रशासनले पनि केही पुँजीगत बजेटमा चाहिँ जङ्गलभित्र वर्षमा 3 महिना छिर्न हुन्न भन्ने नि यो वातावरणीय प्रभाव मूल्याङ्कनका साथीहरूले पनि अलिकति अच्चकाली गर्नुभयो. उहाँहरूले दासुकै कार्यक्रममा हामी 10 दिनमा 5 दिनमा 7 दिनमा यो वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन दिन्छौँ भन्नुहुन्छ. तर निजी क्षेत्रसँग मैले बजेको सहकार्य अनुसार 6 महिना 1 वर्षभन्दा यता आउँदैन. उहाँले ठुलै ठुलै चर्चा गरी खोज्नुहुन्छ. एक प्रकारले जग्गा प्राप्ति सम्बन्धी ऐन पनि अब सरकार बोल्ड भएर आउनुपर्छ. आम नागरिकको खालि मौलिक हक छ, जग्गामा व्यक्तिकै स्वामित्व हुन्छ, राज्य भने त निरीह हो, व्यक्ति भनेको सर्वोत्कृष्ट हो, यस्तो अतिवादीबाट पनि जानु हुँदैन. राज्यले केही पूर्वाधार जनताको निमित्त बनाउन चाह्यो भने त्यो जग्गा चाहिँ सहज प्राप्तिमा हामी जानैपर्छ. यो ढुङ्गा गिट्टी बालुवा भने हामीले साह्रै ज्यादती गर्यौँ. यो जहाँ ढुङ्गा गिट्टी बालुवा सिकिन सिकिँदैन त्यसले त समग्र तराई नै डुब्ने अवस्थामा गइसक्यो. तर पनि हामी के भन्छौँ भने ढुङ्गा गिट्टी बालुवा खोलाबाट कहीँबाट छिक्यौँ भने त्यो त पुरै पृथ्वी नै नाचिन्छ, हाम्रो नेपालै भाँचिन्छ भएर अब हामी त सिङ्गापुर, मलेसिया अथवा थाइल्यान्डबाट चाहिँ ढुङ्गा गिट्टी बालुवा आयात गर्नपर्छ भन्ने जस्तो कुरा हामीले गर्न थाल्यौँ. त्यसमा निर्माण सामग्री उपलब्धताले पनि गाह्रो पार्यो. सबभन्दा ठुलो कुरो मेसिनहरूको अत्याधिक प्रयोग हुँदाखेरि डाँडा काँडा भाँचिन थाल्यो, मान्छेले काम गर्न छोड्यो, त्यसले गर्दा श्रमिकहरू नहुँदा एक प्रकारले सबै वैदेशिक रोजगारमा जाने श्रमिकको पनि अभाव छ. यसले त पुँजीगत बजेट खर्च नहुनुका अनेक कारण छन्, जुन कारण दशकौँदेखि एक प्रकारले भन्दा 10-12 वर्षदेखि एउटै प्रवृत्ति दोहोरिएको छ. तर पनि यसमा मैले चाहिँ फेरि पनि सारांशमा चाहिँ बुझ्नु भएको के भन्छु भने सम्बन्धित मन्त्रालयका मन्त्री सचिव र ठेक्कपट्टा लिने ठेकेदार यी तिनवटा मान्छेले चाहिँ जिम्मेवारीपूर्ण ढङ्गले काम गरिदिनु हो भने अहिले भइरहेको पुँजीगत खर्चमा तुरुन्तै दोब्बर गर्न चाहिँ सकिन्छ। यो आर्थिक वर्षको अन्त्यमा मलाई लाग्छ यो 42% चाहिँ करिब करिब 70%को हाराहारीमा पुग्ने मैले अनुमान गर्छु। किनभने यो काम गरे पनि रनिङ बिलको आधारमा भुक्तानी भएको छैन, काम गरे पनि निर्माण व्यवसायले म एकमुष्ट लिन्छु भनेका छन्, यो काम गरे पनि केही चाहिँ इन्जिनियर अथवा लेखापाल अथवा हाकिम साहेबहरूले यो चाहिँ बार्गेनिङ गरेर यो जुन उनीहरूले काम गरिसकेको भुक्तानी रोकेका छन् त्यो जसले जे जे गरिरहे पनि असारमा चाहिँ बजेट ग्याप्स हुने हुनाले यो भुक्तानी दिनै पर्छ। त्यसले गर्दा कहिलेकाहीँ त हामीले चाहिँ 30 गते असारको 31 गते 32 गते पनि खर्च लेखेका छौँ। त्यसले गर्दा 70% हाराहारीमा यो वर्षको पुँजीगत बजेट पुग्ला जस्तो लाग्छ। यसमा थाहा नपाउने गरी दाताहरूको पनि हामीलाई सहयोग गर्ने संस्थाको पनि अर्ग्यालै छ। हामीलाई वर्ल्ड ब्याङ्क अथवा एसियाली विकास ब्याङ्क लगायतले पनि हाम्रो पैसा खर्च गर्न हामी पनि अनेक अनेक वित्तहरू राखिदिनुहुन्छ। उहाँहरू यसो बाहिर बोल्दा कहिलेकाहीँ आर्टिकल पनि लेख्नुहुन्छ नेपालीमा ती दात्रे निकायका प्रमुखहरूले, बहुतै राम्रो, आफू त पानीमाथिको ओभानो जस्तो गर्नुहुन्छ, तर उहाँहरूका पनि सर्ट उहाँहरूका पनि ब्युरोक्रासी अत्याधिक बढी छ, यसले पनि पुँजीगत खर्च गर्न गाह्रो पारेको छ। अर्थ मन्त्रालयले अलिकति निकास पुकास सहन दिन नसक्दा, रकमान्तर स्वतन्त्र गरिदिन नसक्दा पनि पुँजीगत बजेट खर्च नभएको कुरो आयोजना प्रमुखले भनिरहनु भएको छ। र सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूलाई चाहिँ आयोजना प्रमुखलाई सर्व गर्न पाउँदा उहाँले मुलुकमा ठुलो छलाङ मारेको बुझ्नुहुन्छ। त्यसरी आयोजना प्रमुखलाई रातो दिन सरुवामा मात्रै मन्त्रीज्यूहरूले धेरै राख्दा पनि पुँजीगत बजेट खर्च गर्ने जिम्मेवार पदाधिकारी स्टेसनमा नहुँदा पनि पुँजीगत बजेट खर्च भएको छैन। यी मैले भनेका केही टिटाको जस्तो देखिने कुराहरू अनुभवको आधारमा भनेको हुँ। यी कुरामा सुधार गर्न राजनीतिक पक्ष, कर्मचारी तन्त्र र निजी क्षेत्र तिनटै पक्ष सबल भयो भने मात्रै पुँजीगत बजेट खर्च हुन्छ।
हामी कुराकानीकै क्रममा छौं। आजको अन्तर्सम्वादमा हामीले मुलुकको अर्थतन्त्र, चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र अर्थतन्त्र सुधारका विषयमा केन्द्रित भएर पूर्व अर्थ सचिव कृष्ण हरि बास्कोटासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब यसअघि नै चर्चा भइसकेको छ, राजस्व संकलन पनि बजेटमा घोषणा गरे अनुसार हुन सकिरहेको छैन। अब खर्चको मुख्य स्रोत भनौं, आमदानीको मुख्य स्रोत पनि हामीले राजस्वलाई लिँदै आएका छौं। यहाँले अघि भने जस्तै अहिले कतिपय देशमा द्वन्द्व चर्किरहेको अवस्था पनि छ। ती देशहरू पेट्रोलियम पदार्थका निर्यातकर्ता तथा खाद्यान्नका निर्यातकर्ताहरू पनि रहेका छन् कतिपय देशहरू। यसले पनि प्रत्यक्ष अप्रत्यक्ष नेपालको अर्थतन्त्रलाई प्रभाव पारि नै रहेको छ। मैले यहाँनिर यहाँलाई सोध्न खोजेको प्रश्न के भने, अहिले अब आमदानीका स्रोतहरूमा संकुचन आइरहेको अवस्था छ, तर खर्चको अथवा व्यवहार बढ़ी नै भइरहेको यो अवस्थालाई कसरी सन्तुलन कायम गरेर अगाडि बढ्न सकिन्छ आमदानी र खर्चको अवस्थालाई हेरिकन?
यसको निमित्त बाबुरामजी प्रश्न नै छ, हामीले स्वाधीन अर्थतन्त्रतर्फ जानै पर्छ, हामी अर्कामा परनिर्भर हुनुहुँदैन। तर त्यति भन्दा भन्दै पनि हामीले आगामी वर्षको निमित्त अर्थमन्त्रीज्यूले 19.64 अर्बको बजेट सार्वजनिक गर्नुभयो। त्यसमा करिब 13 खर्ब रुपियाँ मात्रै हामी आन्तरिक स्रोतबाट राजस्वबाट असुली गर्छौँ। हामीले झन्डै 3.5 खर्बको हाराहारीमा आन्तरिक ऋण लिने, 2.5 खर्बको हाराहारी अथवा त्योभन्दा अलिक बढी वैदेशिक ऋण लिने, करिब 50 अरब रुपियाँ चाहिँ हामीले बाहिरबाट चाहिँ अनुदान प्राप्त गर्ने भन्ने प्रक्षेपण गरेका छौँ। अब यो मोटामोटी बजेटको आकार अहिले अर्थमन्त्रीले संयमित भएर अनुशासित भएर ठिकै ल्याउनु भएको छ। चालु आर्थिक वर्षमा अहिलेसम्म 67 हेर्दा राजस्व वृद्धिको दर करिब 14-15% बढेको देखिन्छ। तर अझै पनि लक्ष्य भेट्टाउन चाहिँ अर्थ मन्त्रालयलाई नेपाल सरकारलाई हम्मी पर्ने अवस्था छ। किन भन्दा करिब करिब 11 महिनाको हाराहारीमा हामीले चाहिँ लक्ष्यको त्यही 2/3 भने जस्तो 66-75% हाराहारीमा हामी अडिया छौँ। यो असारका केही दिनमा अलिकति राजस्व बढी नै आउँछ, किन यसमा पासबुकको पैसा पनि हुन्छ, यो हिसाब किताब फरफार पनि हुन्छ, असारमा केही बढी आयात पनि हुने गर्छ, जस्तो चाहिँ इभी गाडीहरू आयो, हल्ला चढ्यो, दर बढ्छ भनेर पहिले आइसक्यो, यस्तो केही कुराहरूले अलिकति असारमा वास्तै हाम्रो चाहिँ धरोटीमा राखेका पैसाहरू पनि सबैले चिया हुन्छन्। त्यसले गर्दा पनि राजस्व चाहिँ त्यो महिनामा हाम्रो औसतमा 1 खर्ब उठिरहेको राजस्व असारमा करिब 2 खर्ब जति उठ्ने अनुमान गर्न सकिन्छ। त्यो हिसाबले हामी लक्ष्यको नजिक त पुग्छौँ, तर लक्ष्य पुर्याउन हम्मे पर्छ कि जस्तो लाग्छ। यो वर्षको नै लक्ष्य पुगेन भने आगामी वर्षको लक्ष्य त 13 खर्ब भन्दा पनि बढी छ, त्यो पुर्याउन कठिनाई पर्छ। त्यसले गर्दा राजस्व असुलीमा चाहिँ पहिलो कुरो चाहिँ मूल्य अभिवृद्धि करको बिल विचार जारी नै भएन। मूल्य अभिवृद्धि करको अनुमोदनको प्रणालीमा सरकार अत्यन्त फितलो भयो। आन्तरिक राजस्व विभाग र आन्तरिक राजस्व कार्यालयहरू खासै बजार अनुमोदन गएको चाहिँ कुनै पत्र पत्रिकामा समाचार केही आएको, कुनै व्यापारी पौडाउ परेको केही पनि कुरो सुनिएको छैन। के त अब नेपालमा सत्ययुग नै सुरु भयो त, सारा व्यापारीले राम्रै काम गरेर आन्तरिक राजस्व विभाग अथवा आन्तरिक राजस्व कार्यालयहरू सुत्नलाई चाहिँ अब चाहिँ उहाँहरूलाई अवसर प्राप्त भएको हो त, भएर क्रिटिकल्ली हेऱ्यो भने यो अवस्था होइन। दोस्रो भन्सार नाका चाहिँ करिब करिब हाम्रो त 1300 किलोमिटर खुल्ला सिमाना छ। अहिले केही तथ्याङ्कहरूले देखाइरहेको छन् सिमानामा बस्ने नेपालीले प्रतिदिन 80 करोड बराबरको सामान पारी गरेर किन्छन्, र त्यसलाई नियन्त्रण गर्न सकिएन। यसले गर्दा एक प्रकारले खुल्ला सिमानामा खुल्ला रूपमा नै तस्करी भइरहेको छ। यसलाई नियन्त्रण गर्न सरकारले खासै नेपाल प्रहरी भिड्यो, सशस्त्र प्रहरी बलले एकजना मान्छे समात्यो, भन्सार नाकाले चाहिँ अथवा भन्सार अधिकारीले फलान ठाउँमा हुलु जोत भएर घुँडामुनि पर्ने गरी गोली हान्ने आदेश दिए, यस्तो कुनै समाचार सुनिएको छैन। त्यो हिसाबले सबै हामी चिर निन्द्रामा छौँ कि जस्तो अवस्था देखिन्छ, यस्तो हिसाबले राजस्व उठ्ने कुरै भएन। अलिकति आयकरतर्फ पनि मेरो विचारमा व्यावसायिक मान्छेहरू पेसाविद मान्छेहरू यो करको दायरामा आएको बुझिँदैन। अहिलेसम्म यत्रा यत्रा नामुद कलाकार हुनुहुन्छ, नामुद खेलाडी हुनुहुन्छ, नामुद चिकित्सकहरू हुनुहुन्छ, नामुद इन्जिनियरहरू हुन्छ, कत्रो कत्रो नाम कहलिएको छ, ती मान्छेले यति चाहिँ अरब रुपियाँ राजस्व तिरे नै भन्ने त कहीँ सुनिया छैन। त्यही भारतमै गयौँ भने एकदम ठुल्ठुला कलाकारहरूले यत्रो अरब करोड उहाँले राजस्व तिरे भनेर गर्वका ताप आउँछ। नेपालमा पनि त्यस्तो आम्दानी गर्ने मान्छेहरूको कमी छैन। हाम्रो वर्षमा 25 लाखभन्दा बढी आम्दानी गर्यो भने त्यो एक प्रकारले ठुलो मान्छेमा मानिन्छ, त्यस्तो हाम्रो कर प्रशासनले कानुनले त्यही भन्छ, त्यस्तो देखिएन। अर्को जहाँसम्म यो अन्तशुल्कको कुरा छ, पहिला पहिला हामीले चुरोटमा सुर्तिजन्य पदार्थमा बियरमा र मदिराजन्य पदार्थमा सिसिसिसीमा नै हामीले चाहिँ स्टिकर टाँच्ने, त्यसलाई फ्लो मिटर जडान गर्ने, कडा कडाइती गर्ने भनेका थियौँ। अन्तशुल्क पनि अलिक चापचुप जस्तो कहीँ केही पनि सुनिँदैन। त्यस कारण नेपालमा हुन त उद्योग धन्दा पनि घटे, त्यसले गर्दा पनि अन्तशुल्कको रकम कम भारी हुन सक्छ, अथवा हाम्रो बाह्य पैठारीमा पनि हामीले अन्तशुल्क लिन्छौँ। र अन्तिम भनेको गैर कर राजस्व हो, यसको पनि भूमिका कुल राजस्वमा झन्डै 15% भन्दा बढी नै छ। त्यसको पनि चर्चा खासै सुनिँदैन, यो 22 मन्त्रालयले उठाउँछन्। यति मात्रै होइन, सङ्घ सरकार मात्रै होइन, प्रदेश सरकारले के राजस्व उठायो कहीँ कुनै चर्चा छैन। कुनै मुख्यमन्त्रीले मैले यति राजस्व असुली गर्न सकेँ भनेर आजसम्म कुनै भाषण गर्न सक्षम भएको मैले 7 मुख्यसचिव देख्दैन। मैले यो बाटो बनाएँ यति खर्च गरी भन्न उहाँहरू सक्नुहुन्छ, आम्दानी भन्न सक्नुहुन्न। अहिले एक प्रकारले 753 स्थानीय सरकारमा पनि यो रोग सरेको छ। उहाँहरू त उस्तै परे, पहिला पहिलामा त म कर फ्री मेयर हुँ, म कर फ्री गाउँपालिका अध्यक्ष हुँ भन्नुहुन्थ्यो। उहाँहरूले आफ्नो पदीय मर्यादा कानुनी मर्यादा नै भुल्नुभयो। उहाँ त अब सङ्घ सरकार र प्रदेश सरकारको दास हुन इच्छुक जस्तो देखिनुभयो, किन आफूले केही उठाउनु नपर्ने, अर्काले उठाइदिएकोमा आज म आफू मनमोजी हिसाबले खर्च गर्ने। यो कुरा ठुला दल नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी जस्ताका शीर्ष नेताहरूले पनि हामीले तपाईँलाई टिकट दिएर जितायौँ, अब तपाईँले पालिका चाहिँ आत्मनिर्भर बनाउनुहोस्, आफ्नै आम्दानी गर्नुहोस्, राजस्व उठाउनुहोस्, त्यसैको बलमा खर्च गर्नुहोस् भनेर हामीले कसैले भाषण गर्न पनि सकेनौँ। यसर्थ राजस्व भनेको अत्यन्त संवेदनशील कुरा हो। राजस्वमा हामी जति कमजोर हुन्छौँ त्यति हामी चाहिँ अर्काको चाहिँ कुरो मान्न बाध्य हुन्छौँ। हामीले पैसा नउठाएपछि हामीलाई दिने दाता अब विश्वव्यापी रूपमा त एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क जस्ताको भर पर्नै पर्यो, होइन भने बाइल्याटर भारतको, चिनको, अमेरिकाको, बेलायतको, जर्मनीको, फ्रान्सको, हामीलाई ककलले, जापानको, हामीलाई जसले अनुदान दिन्छन् सहयोग गर्छन् तिनैसँग हात थाप्नुको विकल्प हामी आउँदैन। किन खर्च गर्नै पर्छ, खर्च गर्न कि त आन्तरिक आम्दानी गर्न पर्यो कि बाह्य सहयोगको लागि हात थाप्न पर्यो। अहिले हाम्रो परिस्थिति हेर्दाखेरि नेताजी र कर्मचारीको अवस्था हेर्दा राजस्व उठाउनेतर्फ कसैको पनि भिन्ने अवस्था देखिन्न। व्यापारी रिसाउलान्, यसरी सिमानामा कडा गरे भने त्यहाँका जनताले अन्तै भोट हाल्दान्, हामीले चाहिँ अन्तशुल्कमा फ्लो मिटर लाउने अनेक कडा कडाइ गर्नु त उद्योग धन्दै बन्द होला। हामीले कलाकार लगायतलाई हाम्रो पूर्व सचिवले भने जस्तो आन्तरिक आए अथवा आए घरमा कडा कडाइती गर्यो भने त कलाकारले कला देखाउनै छोड्लान्, क्रिकेट खेल्दाले क्रिकेट खेल्नै छोड्लान्, डाक्टरहरूले चाहिँ नर्सिङ हुनै बन्द गर्दैनन्, यो निजी क्षेत्रका स्कुलहरू सबै बन्द होलान्, साँचो चाबी बुझाउन आउलान् भने जस्तो पो बुझियो त। नचाहिँदो कुरा चाहिँ हामी कर लगाइदिन्छौँ, नहुँदो कुरा चाहिँ हामीले चाहिँ करको दर वृद्धि गरिदिने अथवा दायरा बढाउनेको नाउँमा कर लगाइदिन्छौँ। तर जहाँ हामीले करको दर लगाएको छौँ त त्यो इस्ट्याब्लिस छ, यो कुरामा कुनै विवाद छैन, त्यसमा असुलीमा कार्यान्वयनमा चाहिँ हाम्रो कडा कडाइती भएन, अनुगमन प्रभावकारी भएन। हामी पद पदमा बसेका मान्छे सबै चाहिँ मुद्दा मामिला नपर्ने, पत्र पत्रिकामा नलेखिने, आफू आलोचनाको शिकार नहुने, आफू चाहिँ बडा सबैको प्रिय हुने लोकप्रियता बादमा हामी गयौँ। राजस्व असुली भने यस्तो होइन, राजस्व असुली भनेको यस्तो कडा हुन्छ कि राजस्व कारणले बोलायो भने व्यापारी कामदै आउनुपर्छ, परिस्थिति नै त्यही हो त, उसले काम गर्छ, काम गरेको कुरो कानुन अनुसार कर तिर्नुपर्छ। त्यसमा कर र भन्सार प्रशासन भनेका जस्तामा कडा कडाइती हुनुपर्ने, त्यस्तो कडा कडाइती भएको खबर चाहिँ सुन्न पाइएन, जसले गर्दा राजस्वको वृद्धि दर मनै राजस्व सजिलो हुँदा 37% राजस्व असुली भएको थियो। सुवर्ण संसदले 2008 सालमा बजेट ल्याए उपरान्त सर्वाधिक बढी राजस्व मलाई लाग्छ 65 असुली भएको हो। त्यसपछि पनि लगातार त्यही 37% 25% 26% 27%ले राजस्व वृद्धि भइरहेको थियो। अहिले पछिल्लो चरणमा 13-14-15% हाराहारीमा हाम्रो वृद्धि दर छ। यसलाई उकास्न जिम्मेवार पदाधिकारीहरू चाहिँ अग्रसर हुनैपर्छ। क्रियाशीलताले मात्रै राजस्व बढ्ने हो, हात बाँधेर पला बसेर घुम्ने मेचमाथि बसेर तलब भत्ता खाएर त राजस्व वृद्धि हुँदैन।
हामी कार्यक्रमको पनि अन्त्यतिर आइसकेका छौं। मैले अन्तमा यहाँलाई के सुन्न चाहे भने, जस्तो चालू आर्थिक वर्षमा बजेट मार्फत घोषणा भएका कतिपय कार्यक्रमहरूको शुरूआत भइसकेको छ, कतिपयको काम पनि जारी रहेको छ, कतिपयको घोषणा मात्रै भयो तर तिनमा कुनै किसिमको काम हुन सकेन, जस्तो कि गण्डकी आर्थिक त्रिभुज परियोजनालाई प्राथमिकता दिएर घोषणा गरिएको थियो, आगामी आर्थिक वर्षको बजेटमा यो समावेश गरिएको छैन, यस्ता अन्य धेरै कार्यक्रम पनि छन्। कतिपय हटाइएका छन्, कतिपय नयाँ समावेश गरिएका छन्। घोषणा हुने तर कार्यान्वयन नहुने र कार्यान्वयन भए पनि ढिलासुस्ती हुने परिपाटी छ भनेर गुनासो पनि आउने गरेको छ। अन्तमा एक दुई वाक्यांशमा यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ बताइदिनुहोस्। हामीसँग
सही प्रश्न गर्नुभएको छ। मूल कुरोको कुरो चुरो के हो भने, हामीले चाहिँ राजनैतिक दलहरू विशेष गरी सकिए सबै राजनैतिक दल, नसकिए पनि ठूला राजनैतिक दलको बीचमा आर्थिक विषयमा चाहिँ न्यूनतम साझा सहमतिमा हस्ताक्षर गरौँ भएर जनआन्दोलन दुई पछि अहिलेसम्म भन्दै आइयो। तर काङ्ग्रेस, एमाले, माओवादीले त्यस्तो पेपर बनाएर सही गर्न इच्छा प्रकट गर्नु भएन, यो उहाँहरूको राष्ट्रवादी भावना भएन, पहिलो कुरो। दोस्रो कुरो, जस्तो यो कुरो त मैले प्रमाणितै गर्छु, चालु आर्थिक वर्षमा विष्णु पौडेल अर्थमन्त्रीले जुन बजेट चलाइरहनु भएको छ त्यो उहाँले ल्याएको बजेट होइन, यो चाहिँ वर्तमान कुन अर्थमन्त्रीले ल्याएको बजेट।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, कुनै समयमा हामी पुनः कुराकानी गर्नेछौँ। आजका लागि, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले मुलुकको अर्थतन्त्र, चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र अर्थतन्त्र सुधार लगायतका विषयमा केन्द्रित भएर पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।